आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
जाने हो महा बग्ने देशमा प्रति ज्ञाको देशमा जाने हो हाम्रो स्वर्ग देशमा बग्ने देशमा जाने हो महा देशमा प्रति क्याको देशमा जाने हो हाम्रो स्वर्ग देशमा
समा
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशू ख्रीष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। साथै आजको यो बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, तपाईहरूको हालखबर कस्तो छ? सन्चै हुनुहुन्छ? परिवारहरू सन्चै हुनुहुन्छ? अनि कारोबारहरू कस्तो चलिरहेको छ त? हामी तपाईहरूको निम्ति प्रार्थना गरिरहेका छौं। तपाईहरूले पठाउनु भएका प्रार्थनाका विषयहरू हामी सधैँ प्रभुमा उठाइरहेका छौं र हामी उठाइरहनेछौ। हामी विश्वास गर्छौ हाम्रो प्रभु प्रार्थना सुन्नुहुन्छ। जब जब उहाँका सन्तानहरू, उहाँका छोराछोरीहरू उहाँका पुकार गरेर आउँछन्, उहाँले तिनीहरूको पुकार सुन्नुहुनेछ। यो हाम्रो जीवनको अनुभव हो, धेरै प्रभुको जनहरूको जीवनको अनुभव हो। त्यसकारण हामीले उहाँमा निर्धक्क रूपमा भरोसा गर्नुपर्छ, विश्वास गर्नुपर्छ। हाम्रो सारा बोझ, हाम्रो सारा फिक्रीहरू, चिन्ताहरू उहाँमा लगाउनु पर्छ। उहाँले सुन्नुहुनेछ हाम्रो सम्पूर्ण हृदयका व्यथाहरू। श्रोता, उही समयमा म तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईँहरूका सुन्दर पत्रहरूको लागि। म आशा गर्दछु कि यसरी नै आउने दिनहरूमा पनि आफ्ना सुझावले भरेका अनि आफूले प्राप्त गरेका आशिषले भरेका पत्रहरू पठाउनुहुनेछ। म तिनीहरूको प्रतीक्षामा रहनेछु अनि तपाईँहरूको पत्रको म चाँडो भन्दा चाँडो उत्तर दिने कोसिस गर्नेछु र तपाईँहरूले आफ्नो साथीहरूलाई, आफ्नो परिवारहरूलाई अनि जसलाई चिन्नु भएको छ उहाँहरूलाई पनि उत्साह दिनुहोला यो कार्यक्रम सुन्न, ताकि उनीहरूले पनि तपाईँहरूले जस्तै पवित्र धर्मशास्त्र बाइबलको अध्ययनबाट आत्मिक कुराहरू सिक्न सकुन् र आफ्नो जीवनमा लाभान्वित र धन्य हुन सकुन्। श्रोता, म तपाईँहरूको पत्रको प्रतीक्षामा छु, तपाईँहरूको सुझावको प्रतीक्षामा छु। जब जब तपाईँहरूको पत्रहरू म प्राप्त गर्छु, सुझावहरू प्राप्त गर्छु, त्यसले मलाई अझ राम्रो गरेर यो कार्यक्रमलाई उत्पादन गर्नको लागि सहायता गर्नेछ। हुन्छ श्रोता, अब हामी पवित्र धर्मशास्त्र बाइबलको अध्ययनतिर बढ्नेछौ। आज हामी बाइबल अध्ययन दोस्रो राजा 21 अध्यायबाट देख्न गइरहेका छौ। यहाँ हामी देख्नेछौ मनुष्यको खराब अनि दुष्ट शासन। यो दोस्रो राजा 21 अध्याय 20 अध्याय पछि निराश पार्ने अध्याय हो, तैपनि यहाँ हाम्रो निम्ति महान पाठ छ। दाउद पछि हिजकिया सबभन्दा असल राजा थिए, तिनको तुलनामा कोही पनि आउन सकेन। अर्को तरिकामा तिनी दाउद जस्तै ईश्वर भक्त थिए, तर दुःखको कुरा के छ भने तिनीहरू दुवै असल पिताहरू थिएन। हिजकियाले त्यस्तो छोराको जन्माए जो दक्षिणी राज्य यहुदामा सबभन्दा खराब र दुष्ट राजा थियो। यो हृदयलाई आघात पार्ने कुरा हो जब तपाईँ मनुष्यको बारेमा पढ्नुहुन्छ। अहिले म यो कथनको पुष्टि गर्न त सक्दिन जुन म यहाँ बताउन गइरहेको छु, तर म विश्वास गर्दछु सेकेन्या महिमा वा परमेश्वरको साक्षात सदृश्य उपस्थित मनुष्यको शासनकालमा स्वर्गीयमा फर्की गयो। जहाँसम्म हामी तय गर्न सक्छौ, सेकन्या महिमा वा परमेश्वरको साक्षात सदृश्य महिमा हिजकिया राजाको शासन अवधिमा थियो र म कुनै पनि घटना मनुष्यको शासनपछि घटेको देख्दिन जुनले परमेश्वरको सेकेन्या महिमालाई अर्थात परमेश्वरको साक्षात सदृश्य उपस्थित यहाँ मन्दिरबाट छोड्न बाध्य गराएको थियो। जब परमेश्वरको उपस्थितिले मन्दिर छोड्यो, यो उजाड सुनसान स्थानको रूपमा छोडियो। जब हामी यो मनुष्यको जीवनमा हेर्छौं, हामी मन्दिरको निम्ति र परमेश्वरको सबै कुराहरूको निम्ति उसको पूर्ण घृणाको देख्छौ। आउनुहोस् दोस्रो राजा 21 अध्यायको 1 पदमा भनिएको छ, हेरौ जब मनुष्य राजा भए तब तिनी 12 वर्षका थिए र तिनले यरूशलेममा 55 वर्ष राज्य गरे। तिनकी आमाको नाउँ हेप्सिबा थियो। मनुष्य 12 वर्षको हुँदा आफ्नो शासनको आरम्भ गरेथे। तिनी दुर्जन दुष्ट व्यक्ति थिए, तर कसैले भन्ला तिनी सानो नाबालक छन् र बढ्दै गएपछि नराम्रो बानी छोड्नेछ। अमित्र, यो कति पनि सत्य थिएन। तिनी झन दिन प्रतिदिन खराब हुँदै गए। उसले 55 वर्ष शासन गरे अनि परमेश्वरले उसलाई आफ्नो चालहरू बदल्नलाई प्रशस्त समय दिनुभएको थियो। दोस्रो इतिहासमा हामी यो कुरा थाहा पाउँछौ कि तिनले अन्त्यमा पश्चाताप गरे। परमेश्वर सधैँ धैर्यवान र धीरजी हुनुहुन्छ। उहाँ चाहनुहुन्न कि कोही नष्ट होस्। अनि यदि तपाईँले आजसम्म प्रभुलाई नपाइकन आशाहीन जीवन बिताइरहनु भएको छ भने प्रभु चाहनुहुन्छ उहाँ कहाँ आएर तपाईँले आशाको जीवन अनि अनन्त जीवन पाएको। यहाँ मनुष्यको आमाको नामको उल्लेख भएको छ। तिनको नाउँ हेप्सिबा थियो। तिनले आफ्नो छोराको निम्ति उत्तरदायित्वको ग्रहण गर्नुपर्नेछ। यदि त्यहाँ कुनै प्रशंसा वा कुनै श्रेय छ भने तिनले त्यो पनि ग्रहण गर्नुहुनेछ। तिनी अद्भुत ईश्वरीय आमा हुन सक्छिन्। मलाई थाहा छैन कि कसरी हेप्सिबाले आफ्नो यो छोरालाई हुर्काए बढाए, तर मनुष्य अति नै धेरै दुष्ट थिए र तिनले आफ्नो देशको निम्ति गरेको क्षतिको सुधार गर्न सकिँदैन। दुई पदमा भनिएको छ, इसरायलीहरूका सामुन्नेबाट परमप्रभुले धपाउनुभएका जाति जातिका घिनलाग्दा चालहरूमा हिँडेर तिनले परमप्रभुको दृष्टिमा जे कुरा खराब थियो त्यही गरे। तीन पदमा भनिएको छ, तिनका पिता हिजकियाले सर्वनाश गरेका अग्ला अग्ला ठाउँहरू तिनले फेरि निर्माण गरे। इसरायलका राजा आहाबले गरे झै तिनले बालको निम्ति वेदीहरू खड़ा गरे र असेराको एउटा खम्बा पनि बनाए। तिनले आकाशका सारा तारा मण्डललाई घोप्टो परेर दण्डवत गरे। तपाईँलाई यादै होला, हिजकिया राजाले अन्य जाति पूजा स्थानहरूको विध्वंस वा ध्वस्त गरेथे र उसको शासन मुनि र उसको नेतृत्व मुनि आंशिक जागृतिले स्थान लिएको थियो। उसको यो सबै कामहरू बेकारमा गयो किनभने उसको छोरो मनुष्यले बालको वेदीहरू र थानहरू फेरि पुनस्थापन गरे बनाए र आकाशका सारा तारा मण्डलहरूलाई दण्डवत गरेर तिनले तिनीहरूलाई पूजे, जुनको मतलब उसले सूर्य मण्डल चन्द्रमा र ताराहरू इत्यादिको पूजा गरे। मनुष्य दुष्ट मानिस थिए अनि आज पनि धेरै मानिसहरू यसको पूजा गर्छन्। 4-5 पदमा भनिएको छ, 4-5 पदमा तिनले परमप्रभुको मन्दिरमा वेदीहरू बनाए, जुन मन्दिरको विषयमा परमप्रभुले भन्नुभएको थियो, यरूशलेममा नै म मेरो नाउँ राख्नेछु। परमप्रभुको मन्दिरका दुवै चोकमा तिनले आकाशका तारा मण्डलको निम्ति वेदीहरू बनाए। मनुष्यले सर्वशक्तिमान परमेश्वरलाई चुनौती दिए। उसले अन्य जाति वेदीहरू र थामहरू परमप्रभुको भवनमा राखे, जहाँ परमेश्वरले भन्नुभएको थियो, यहाँ नै मेरो नाम रहनेछ। 6 पदमा भनिएको छ, तिनले आफ्नै छोरालाई आगोमा होम गरे, टुनामुना गरे र जोखना हेरे र भूत प्रेत र पिशाचहरू खेलाए। तिनले परमप्रभुको दृष्टिमा साह्रै खराबी गरे र उहाँलाई साह्रै रिस उठाए। ओ मित्र, उसले आफ्नो छोरालाई पनि होम गरे। यो वास्तवमा मानव बलि थियो। वेदीको रातो नभइन्जेलसम्म आगोले तताइन्दथ्यो, त्यसपछि बच्चाको त्यस तातो वेदीमा बलिको रूपमा राखिन्थ्यो। मित्र, यो भयंकर क्रूर शैतानिक अभ्यास थियो, अति नै निन्दनीय क्रूर अभ्यास थियो जुन यस मनुष्यले गरेथे। छ पदमा भनिएको छ, तिनले आफ्नै छोरालाई आगोमा होम गरे, टुनामुना गरे र जोक्न हेरे र भूत प्रेत र पिशाचहरू खेलाए। तिनले परमप्रभुको दृष्टिमा साह्रै खराबी गरे र उहाँलाई साह्रै रिस उठाए। पद सात र आठमा भनिएको छ, आफूले खोपेर बनाएको अशेरा देवीको प्रतिमा तिनले त्यस मन्दिरमा राखे जसको विषयमा परमप्रभुले दाऊद र तिनका छोरा सुलेमानलाई भन्नुभएको थियो। यस मन्दिरमा र मैले इसरायलका सबै कुलहरू मध्ये चुनेको यरुसलेममा सदा सर्वदा म मेरो नाउँ राख्नेछु। यदि तिनीहरूले मैले आज्ञा गरेका सबै कुरा गर्न होसियारी गरे र मेरो दास मूसाले तिनीहरूलाई दिएका सारा व्यवस्था पालन गरे भने मैले तिनीहरूका पिता पुर्खाहरूलाई दिएको देशबाट इसरायलीहरूका खुट्टा फेरि यताउता घुमफिर गर्न म दिने छैन। यस समयमा यी मानिसहरूले यो कुरा थाहा पाएका थिएनन्, तर तिनीहरू त्यस देशबाट निकालिनलाई तयारीमा थिए। तिनीहरू बाबेलमा कैदी वा बन्दुवा बनाई लगिनेछन् किनभने त्यो देश वा मुलुक तिनीहरूको थियो, तर एउटा शर्तमा त्यो थियो आज्ञा पालन, परमेश्वरको आज्ञा पालन। तर जबकि तिनीहरूले परमप्रभुको आज्ञा उल्लंघन गरेकोले गर्दा, तोडेकोले गर्दा र नीच दुष्टतामा गएकोले गर्दा तिनीहरू चाँडै नै अर्को देशमा बन्दुवा कैदी बनेर जानेछन्। नौ पदमा भनिएको छ, तर मानिसहरूले ध्यान दिएनन् तर मानिसहरूले ध्यानै दिएनन् मनुष्यले तिनीहरूलाई बरालेर लगे र इसरायलको सामुने परमप्रभुले सर्वनाश गर्नुभएका जाति जातिहरूभन्दा पनि अझ बढी खराब काम तिनीहरूले गरे। मनुष्य अन्य जातिहरू जतिकै खराब मात्र थिएनन् तर तिनी अझ खराब र दुष्ट थिए। मसँग तिनको निम्ति एक खबर छ, परमेश्वरले कति पनि इसरायलीहरूको सहन गर्नुहुने छैन, उहाँले तिनीहरूलाई त्यस मुलुकबाट निकालिदिनुहुनेछ। दशदेखि तेह्र पद, परमप्रभुले आफ्ना दास अगमवक्ताहरूद्वारा यसो भन्नुभयो, यहुदाका राजा मनुष्यले ती घिनलाग्दा कामहरू गरेको छ, त्यसले आफ्ना अघि अघिका एमोरीहरूले भन्दा ज्यादा घिनलाग्दा कामहरू गरेको छ र आफ्ना प्रतिमाहरूबाट यहुदालाई पाप गर्न लागेको छ। त्यसकारण परमप्रभु इसरायलका परमेश्वर यसो भन्नुहुन्छ, म यरुसलेम र यहुदामाथि यस्तो सर्वनाश ल्याउनेछु कि सुन्ने हरेकको कानमा त्यसको गुञ्जन हुनेछ। सामर्यको विरूद्धमा प्रयोग गरेको टाङ्गोले र अहाबको घरानाको विरूद्धमा प्रयोग गरेको साहुलले म यरुसलेमलाई नाप्नेछु। जसरी मानिसले थाल माझेर घोप्ट्याएर राख्छ, त्यसरी नै म यरुसलेमलाई माझ्नेछु। जसरी परमेश्वरले सामरिया र सबै इसरायललाई दण्ड दिनुभएको थियो, परमेश्वर यरुसलेम र सबै यहुदालाई दण्ड दिन गइरहनु भएको छ। परमेश्वरले भन्नुभयो कि जसरी मानिसले थाल माझेर घोप्टे राख्छ, त्यसरी नै म यरुसलेमलाई माझ्नेछु। यरुसलेम उहाँको मुलुक हो, उहाँको थाल। इसरायलीहरूले यसलाई दुर्गन्ध फोहोर बनाए, यसकारण उहाँ तिनीहरूलाई धपाउन गइरहनु भएको छ। तब धेरै चलाक बुद्धिमान र ज्ञानी हुनुहुन्छ होला र सोच्नुहुँदो हो तपाईलाई परमेश्वरको आवश्यक छैन, तर तपाई उहाँको पृथ्वीमा हुनुहुन्छ, उहाँको हावाको श्वास लिनु र लिइरहनु भएको छ, उहाँको सूर्य ज्योतिको प्रयोग गरिरहनु भएको छ र उहाँको पानीको पिइरहनु भएको छ। अरू त के, उहाँले तपाईलाई जीवन दिनुभएको छ। उहाँ पहिलेदेखि र पछि पनि आफ्नो थालहरूको धुनुहुन्छ, सफा गर्नुहुन्छ। शताब्दी शताब्दीदेखि राष्ट्रहरू देशहरू विध्वंसमा परेको देख्दछ। किन तपाईलाई थाहा छ, किनभने तिनीहरू परमेश्वर रहे थिए र यो सोचे कि परमेश्वरको आवश्यकता छैन। परमेश्वरले भन्नुभयो, उहाँले यरुसलेमलाई माझ्नुहुनेछ जस्तो कि कुनै मानिसले थाल माझ्दछ, अनि उहाँले यरुसलेमको र यहुदाको बिल्कुल त्यही नै गर्नुभयो। चौध पदमा भनिएको छ, मेरो उत्तराधिकारमा बाँकी रहेको भागलाई म त्यागिदिनेछु र तिनीहरूलाई आफ्नै शत्रुहरूको हातमा सुम्पिदिनेछु। तिनीहरूका सबै बैरीहरूद्वारा तिनीहरू लुटिनेछन् र जबरदस्त साथ खोसिनेछन्। मित्र, परमेश्वर भन्नुहुन्छ कि उहाँले शत्रुहरूलाई तिनीहरूको मुलुकमा आउन अनुमति दिनुहुनेछ र तिनीहरू शत्रुहरूको हातबाट शिकार बन्नेछन्। 15 र 16 पदमा भनिएको छ, किनभने तिनीहरूले मेरो दृष्टिमा जे कुरा खराब थियो त्यही गरेका छन् र मिश्र देशबाट आएको दिनदेखि आजको दिनसम्म तिनीहरूका पिता पुर्खाहरूले मलाई रिस उठाएका छन्। यसबाहेक मनुष्यले यति निर्दोषी रगत बगाए कि यरूशलेम एक कुनादेखि अर्को कुनासम्म भरेको थियो अनि तिनले यहुदालाई पाप गर्न लाएका थिए र तिनीहरूले परमप्रभुको दृष्टिमा जे कुरो खराब छ त्यही गरे। मित्र, जब कुनै मानिस वा राष्ट्र पापमा जान्छ तिनीहरूले खालि एक क्षेत्रमा मात्र पाप गर्दैनन्, तिनीहरू धेरै क्षेत्रहरूमा पाप गर्दछन्। 17 र 18 पदमा भनिएको छ, मनुष्यको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू, तिनले गरेका पाप समेत के ती यहुदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र? मनुष्य आफ्ना पितृहरूसित सुते र आफ्नै जग्गाको बगैँचामा गाडिए अनि तिनी पछि तिनका छोरा आमोन राजा भए। यो मनुष्यको कथा हो, उसको बारेमा भने धेरै कुराहरू केही छैन। यो भन्न बाहेक कि तिनी दुष्ट, भ्रष्ट, नीच र खराब व्यक्ति थिए र तिनी मरे। त्यसपछि निम्न पदहरूमा हामी देख्छौ कि उसको छोरो अमोनको संक्षिप्त शासन 19 देखि 22 पदमा भनिएको छ, जब अमोन राजा भए तब तिनी 22 वर्षका थिए र तिनी यरूशलेममा 2 वर्ष राज्य गरे। तिनकी आमाको नौ हारुसकी छोरी मसुलेमेत थियो, तिनी युद्धबादकी थिइन्। तिनका पिता मनुष्यले गरे झैं तिनले परमप्रभुको दृष्टिमा जे कुरा खराब थियो त्यही गरे। तिनी आफ्ना पिताका सबै चालहरूमा हिँडे र तिनका पिताले पूजेका मूर्तिहरूको सामु घोप्टो परेर पूजा गरे। तिनले परमप्रभु आफ्ना पिता पुर्खाहरूका परमेश्वरलाई त्यागे र परमप्रभुको चालमा तिनी हिँडेनन्। अमोनका अधिकारीहरूले तिनको विरूद्धमा षड्यन्त्र रचे र राजालाई तिनकै राजमहलमा हत्या गरे। तब देशका मानिसहरूले राजा अमोनको विरूद्धमा षड्यन्त्र गर्ने सबैलाई मारे र तिनका छोरा योसियालाई तिनको सट्टामा राजा तुल्याए। अमोनको राजकालका अरू घटनाहरू र तिनले गरेका कार्यहरू के ती यहुदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छैनन् र? तिनी उज्जाको बगैँचामा भएको आफ्नै चिहानमा गाडिए अनि तिनी पछि तिनका छोरा योसिया राजा भए। मित्र, अमोन पनि खराब राजा थिए। तिनी पनि आफ्नो पिताको कदममा हिँडे, उसले परमेश्वरलाई त्यागे, त्यसकारण परमेश्वरले पनि उसलाई त्याग्नुभयो। हामी देख्छौ कि अमोनको छोरो यहुदामाथि शासन गर्दछन् र यस खण्डले हामीलाई महान राजाहरूमध्ये अन्तिम महान राजाको परिचय गराउँदछ। योसिया खालि महान राजा मात्र थिएन, तर तिनको शासनकालमा महान जागृतिले स्थान लिएको थियो। अर्को दिन हामी उसको बारेमा अझ धेरै राम्ररी देख्नेछौ। प्रभु आफ्नो वचनाध्ययनमा हरेकलाई आशिष दिनुभएको होस्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98473536979847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।